اجمعین والصلاة والسلام علی اشرف الانبیاء والمرسلین خاتم النبیین رحمت للعالمین ابی القاسم محمد وعلى اهل بيته الطيبين الطاهرين المعصومين المظلومين لا سيما بقية الله في الارضين اما بعد فقد قال الله سبحانه وتبارك وتعالى في محكم كتابه وهو اصدق القائلين وقوله الحق بسم الله الرحمن الرحيم وما خلقت الجن والانس الا ليعبدون صلوات آج کی مجلس ہمارے نو مجالس کے سلسلے کی آخری مجلس ہے. اس سے پہلے کہ میں مجلس شروع کروں ایک اعلان سماعت فرمائیں. خدیم مجلس عزاء سالانہ بتاریخ 12 محرم 8 ساعت شب بمقام یاور منزل حسینی محلہ بمکان بہادر علی مرزا صاحب مرحوم میں ہی بیان فرماؤں گا. شرکت کے متمنی خانوادہ بہادر علی مرزا صاحب مرحوم ایک سلوات ارشاد فرمائیں. سلسلے کا عنوان عبادت ہی حیات ہے اور جو آیت میں نے ابھی تلاوت کی وما خلقت الجن والانس الا ليعبدون خلق نہیں کیا میں نے جن و انس کو مگر یہ کہ میری عبادت کریں یعنی صرف اور صرف عبادت خدا کے لیے خلق کیا گیا. خلاصہ بالکل مختصر سا پہلی مجلس میں ہم نے سب سے پہلی خلقت کی بات کی کہ وہ عقل ہے اور عقل میں وہ خدا کی خصوصیات جو خدا کے پاس غیر متناہی ہیں انفینٹ ہیں وہ دے دی گئیں جس میں علم اختیار ارادہ اور قوت عمل یہ دے دیا گیا اور انسان کو اس چیز سے عطا کیا اللہ نے جب اس کو دنیا میں بھیجا. دوسری مجلس میں ہم نے کہا کہ انسان کو فری ول دی گئی ہے اور فری ول مادے کے ذریعے سے ثابت نہیں ہو سکتی فقط اور فقط کوئی روحی چیز ہو سکتی ہے کہ جو فری رہ سکتی ہے ورنہ ہم ڈی این اے چمپینزی سے 98% شیئر کرتے ہیں. تیسری مجلس میں نے کہا کہ انسان کے تمدن کو عقل لیڈ کی ہے تجربہ نہیں کیا تجربہ عقل کے تحت کام کیا تھیوری پہلے ڈیولپ ہوئی ہائپوتھیسز آئی اس کے بعد تھیوری میں کنورٹ ہوئی اس کے بعد پھر تجربے کے ذریعے سے چیزیں ثابت ہونے لگیں کئی مثالیں میں نے دی تھی. چوتھی مجلس میں نے یہ کہا کہ مادی چیزوں کو دیکھ کر انسان خود ایمان نہیں لا سکتا اللہ پر جب تک کہ یہ مادی دلیلوں کو اپنی فطرت پر نہ رکھے اور فطرت کے مطابق عقل کے مطابق ان کو نہ سوچے اور وہ ذاتی قدرت کی بنیاد پر اس کو دین کی معرفت ہوتی ہے اللہ کی معرفت کے ذریعے سے. پانچویں مجلس میں نے انسان کی کوشش کی اہمیت کو پیش کیا. چھٹی میں نے کس طریقے سے اللہ نے الہام کے ذریعے سے انسان کو خیر و شر کا طریقہ سکھایا سمجھ عطا کی فالہمہا فجورہا و تقویٰ کے ذریعے سے. اور آٹھویں مجلس جو کل کی مجلس تھی ساتویں مجلس میں نے انسان کے گمراہ ہونے کے امکانات کے اوپر گفتگو کی اور آٹھویں مجلس میں کل میں نے آیت کی تفسیر کو آگے بڑھایا. سات مجالس میں خلق تو پر ہی بات ہوئی کل کی مجلس میں نے جن اور انس کی خلقت کے بارے میں گفتگو کچھ کی تھی کہا کہ جن کو بنایا گیا آگ سے قرآن کی آیت اور پیئرسنگ فائر سے تیزی سے رفتار کرنے والی آگ سے اور انسان کو اللہ نے خلق کیا. آج کی مجلس کی طرف گریز کر رہا ہوں. وَلَقَدْ خَلَقْنَا الْإِنسَانَ مِنْ سَلْسَالٍ مِنْ حَمَئٍ مَسْنُونَ بے شک ہم نے خلق کیا انسان کو ایک چکنی مٹی سے जिसको लिया गया था उस मिट्टी से कि जिस पर सालों न साल गुजर गए थे। ये अजीब कैफियत है कुरान के बयान की। वो मिट्टी जो सालों और सालों और सालों के बाद इस शक्ल में आई थी, उसमें से एक चीज को निकाला गया, चिकनी मिट्टी को, और उससे इंसान की खिलकत हुई। ये हमइन मसनून, मसनून सना से साल, जिसे हम सना कहते हैं, सना फला फला, सीन दो नून, नून शद्दत के साथ, और मसनून उसका पास्ट पार्टिसिपल है, मफूल है। ऐसा मादा जो बहुत पुराना हो गया था, सालों न साल उस पर से गुजरे। ये इसलिए कहा जा रहा है कि मैटर पहली कैफियत में जब आया, उसके बाद एक के बाद एक उसका तनज्जुल होने लगा, वो नीचे के लेवल पे आने लगा, टूटने लगा। आपका पूरा पीरियोडिक टेबल अगर आप स्टडी कर लें तो उससे पता चलेगा कि कैसे हाइड्रोजन से होते 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 पूरे एलिमेंट को लाया गया, और एक एक हरकत, एक एक तनज्जुल था, एक एक हरकत, एक एक लेवल गिरना था। जब मिट्टी को सड़ा गला दिया, मिट्टी को सड़ा गला दिया, उसमें से कुछ को निकालकर इंसान की खिलकत हुई। अब अगर सड़ी हुई मिट्टी को अपने आप को दोनों को आइडेंटिफाई करता है, मैं हूं क्या, मैं सड़ी हुई मिट्टी हूं, तो अमल भी सड़ा होगा। अगर फकत मिट्टी समझ रहा है अपने आप को, वो भी सड़ी हुई मिट्टी, सालों ना साल गुजरी हुई मिट्टी, तो क्या करेगा अमल? अमल भी वही होगा जो उसको मिट्टी में मिला देगा। या लैतनी कुंतु तुराबा वाली आयत, अल्लाह कह रहा है काश कि मुझे मिट्टी से निकाला ही ना जाता, ये पस्ती मेरी जाहिर ही ना होती। पस्ती मिट्टी में है, पस्ती मिट्टी में है, दिया जा रहा है इस पस्त मिट्टी को लेकर तुम उसको मेराज तक ले जाना। इस पस्त मिट्टी को लेकर तुम इसे मेराज तक ले जाना। तुम्हें खल्क इसलिए किया हूं कि तुम उस मिट्टी की कशिश को मेरी मोहब्बत में तोड़ सकते हो। अल्लज़ीना आमनो अशद्द हुब्बन लिल्लाह, बहुत शदीद मोहब्बत करते हैं ईमान वाले, जानकर करते हैं या अनजान में करते हैं? नहीं, जानकर करते हैं। मैंने हदीस का हवाला दिया, इमाम से हदीस है, याबुदून अय यारिफून। इमाम जाफर सादिक अलैहि सलाम कहते हैं कि ये जो खिलकत हुई है तुम्हारी, इबादत तलब की जा रही है, हकीकत में माना तुम अल्लाह को पहचानो। जब अल्लाह को पहचान लोगे तो उसकी इबादत करोगे, और उसकी इबादत के जरिए से गैर खुदा की इबादत से आजाद हो जाओगे। हदीस है, तुम जब उसकी इबादत करने के आदि हो जाओगे पहचानने के बाद, गैर खुदा में रंग ही नजर नहीं आएगा। खुदा हई है, मुही है, खुदा हई है, हय्युन कय्यूम है, वो है जो हमेशा से हई है, हमेशा से कायम है, उसके पास ताकत है हर चीज में जान डालने की। अगर अल्लाह की नजर से देखोगे, जिस चीज को जैसा देखना है वैसा सिखा देगा, उससे हटकर देखोगे अल्लाह की जी हुई जानदार और बेजान चीज तुम्हें हिलाकर छोड़ देगी, तुम्हें ललचा कर छोड़ देगी, तुम्हें तबाह कर छोड़ देगी, तुम्हें उजाड़ देगी। तबैयन रुश्द मिनल गई, बेशक बेशक समझदारी का, मैच्योरिटी का रास्ता गुमराही के रास्ते से अलग कर दिया गया है। अप्रोच की बात है, रूह को लेकर अप्रोच करो तो दुनिया आसान हो जाती है, दुनिया आसान हो जाती है। रूह को लिए बगैर मादे की बुनियाद पर हरकत करो तो यह भी पता नहीं चलता कि यह क्यों कर रहे हो। तुम्हारे पास कोई अल्लाह के अलावा अखली दलील नहीं होगी मादी परस्यूट के लिए, दुनियावी लालच के लिए। आप बतला दीजिए कौन सी दलील इंसान के पास है जो खुद फना हो रहा है, وہ کچھ مدت کے لیے مادے میں ایسے غرق ہو جائے کہ جس طریقے سے دوسروں کا حق بھی لے لے تو اس پر کچھ اثر نہ ہو، ظالم ہو جائے تب بھی کچھ اثر نہ ہو، مال اور دولت اور اقتدار کے لیے دوسروں کی جان لے لے تب بھی کوئی اثر نہ ہو، اگر یہ انسان جس کو اشرف المخلوقات کہا جا رہا ہے اس کو ایک ایسی کیفیت میں، کل میں نے اشارہ کیا تھا، عام جانوروں جیسے ہم نہیں ہیں کہ جن کی زندگییں بڑی سادی ہوتی ہیں، ٹوٹلی انسٹنکٹ ڈریون ہوتی ہیں، نتیجے میں ان کے اوپر سے ملینوں سال گزر گئے لیکن انہوں نے اپنے آپ میں کوئی تبدیلی نہیں لائی. انسان تبدیلی لانے والا جانور ہے، ایک جنریشن دوسرے جنریشن کے جیسا نہیں ہوتا، ایک جنریشن دوسرے جنریشن جیسا نہیں ہوتا. جب یہ تبدیلی اس تیزی کی ہے تو اس کے لیے اسی کی مثال ہوگی کہ سائیکل کے جو بریک ہوتے ہیں وہ موٹر سائیکل کے جیسے نہیں ہوتے، معمولی ہوتے ہیں، موٹر سائیکل کے جیسے ہوتے ہیں اس سے اعلیٰ موٹر کے ہوتے ہیں، اس سے اعلیٰ بریک جو ہے وہ ٹرین کے یا پلین کے ہوں گے. جتنی سرعت زیادہ ہوگی رکنے کی روکنے کی صلاحیت کو بھی زیادہ کرنا پڑے گا، اگر یہ نہیں ہوگا تب جا کر ایکسیڈنٹ پر ایکسیڈنٹ مارے گا، اور کبھی کبھی اتنے ایکسیڈنٹ مارے گا کہ اس کے ظلم کی انتہا نہیں ہوگی، اللہ کی امانت کو لے کر آگے بڑھے گا. لیکن آیت جو آخر میں جا کر کہے گی ظلوماً جہولا بن جائے گا، شدت سے ظلم کرنے والا اور شدت کا جاہل، کہ اپنے عمل کے عواقب اور نتائج اور ریزلٹ سے غافل ہو جائے گا، عام ظالم نہیں رہے گا، ایسا ظلم کرے گا کہ دی گئی تھی انصاف کی حکمت کی تعلیم، وزڈم کے ذریعے سے، علم کے ذریعے سے عدالت کی تعلیم دی گئی تھی، کر کیا رہا ہے؟ ظلم. جس کو عدالت کے لیے ٹرسٹی بنایا گیا تھا اس کو ظلم کرنے میں مزہ آ رہا ہے، ظلوم ہو گیا، جہول ہو گیا. جو نتائج ہو رہے ہیں مرتب دوسروں پر، اس کے سوسائٹی پر، انوائرمنٹ پر، کسی چیز کی اس کو پرواہ نہیں رہی. جا کر جاہل ہونا ظالم ہونے سے ظلوم اور جہول ہو گیا. تو ہم ایک ایسے کنڈیشن میں یہاں پر آج بیٹھے ہیں کہ انسان کو سوچنا پڑے گا، انسان کو سوچنا پڑے گا. کیونکہ ایک آیت جو اسی آیت کے ساتھ جڑ کر آتی ہے، وہ آیت یہ کہہ رہی ہے لِيَبْلُوَكُمْ أَيُّكُمْ أَحْسَنُ عَمَلًا خلق الموت والحیاۃ لیبلوکم ایکم احسن عملا. ہم نے موت اور زندگی کو بنایا تاکہ یہ پتا کر سکیں کہ تم میں سے اچھے اعمال کرنے والا کون ہے. مالک وہاں پر عبادت کے لیے خلق کیا یا آزمائش؟ کہا عبادت کر لو گے تو آزمائش پوری ہو جائے گی، کامیاب ہو جاؤ گے، اگر عبادت کے راستے سے وارد نہ ہو تو امتحان فیل ہو جائے گا. احسن العمل نہیں ہوگا، احسن عمل وہی ہوتا ہے جو اللہ کے لیے ہوتا ہے. میں نے اشارہ کیا تھا گزشتہ، لا نرید منکم جزاء ولا شکورا، نہ ہم تم سے جزا چاہتے ہیں نہ شکر چاہتے ہیں، بھوک برداشت کر رہے ہیں دوسروں کے لیے، یتیم کے لیے، مسکین کے لیے، اسیر کے لیے، اور توجہ کیا ہے؟ ہم تم سے کوئی نہ جزا چاہتے ہیں عوض میں، اور نہ ہی ہم تم سے شکر چاہتے ہیں. قرآن کی آیتیں یہ راستے پر لیتے جاتی ہیں، کہتی ہے جنگ جب کرو تو شدت کی جنگ کر لینا، جب ان کو اسیر کر لینا تو ان کو یا مفت میں چھوڑ دینا یا کچھ پیسے عوض میں لے کے چھوڑ دینا. جن کے پاس کچھ نہ ہوتا تھا ان کو مفت میں چھوڑ دیا جائے، اما منن بعد و اما فدان، یا تو منت کر کے اسیر کو چھوڑ دو، ارے جان لینے کے لیے آ رہا تھا، اس کو غلام بنا کے بیچیں گے. قرآن میں غلام بنانے کی اجازت نہیں ہے، غلام کو آزاد کرنے کی کئی آیتیں ہیں. فلقتم عمل عقبہ وما ادراک عمل عقبہ فکو رقبہ، تم نے تو اونچا راستہ لیا نہیں، تم کو کیا پتا کہ اونچا راستہ کیا ہے؟ اونچا راستہ غلام کو آزاد کرنا ہے، قرآن کی آیت، یہ قرآن کہہ رہا ہے. بھوکے خود رہو اور اسیر کو کھانا کھلاؤ، اسیر کو پکڑو اور مفت میں چھوڑ دو. या उससे अगर उसके पास माल और दौलत है उससे यह होता था कि हमारे जो असीर पकड़े जाते थे उनको पैसा दिया जाता था, उनको आजाद किया जाता था, तो एक तरीके का एक्सचेंज होता था। मगर जिसके पास कुछ ना होता उसको छोड़ दो। दूसरी जगह आज के मॉडर्न जमाने में भी पकड़ने के बाद असीरों को जो टॉर्चर होता है, मॉडर्न वॉरफेयर में देखिए, मॉडर्न वॉर हिस्ट्रीज पढ़िए, आपको पता चलेगा इजाजत नहीं है टॉर्चर की। इस्लाम है इस्लाम, जिसका मादा सलाम से है, पीस से है, अम से है, चैन से है, शांति से है। किसी को टॉर्चर करने का तुमको इख्तियार नहीं दिया गया। तुम कहां से क्या कर रहे हो? तुमको तो मेरी इबादत के जरिए से बुराओं से अच्छा रहने को सिखाया गया है। बुराई को अच्छाई से दूर कर दो। फतवा बिल्लती अहसन सैया, बुराई को अच्छाई से दूर कर दो। मालिक वो बुरा करता जा रहा है, तुम अच्छाई करते जाओ, हो सकता है कि तुम्हारा सख्त दुश्मन तुम्हारा बेहतरीन दोस्त बन जाए। रूह का काम, रूह का काम। और आगे आयत जाके कहती है ये मुयस्सर नहीं है मगर उनके लिए जिसको अल्लाह ने बहुत ज्यादा हिस्सा दिया है ईमान का। अल्लाह होश दिया है बहुत ज्यादा जब बुराई को अच्छाई से दूर करने की बात आती है। करबला की तरफ इशारा करूं, हुर आया लश्कर प्यासा था, हुर आया लश्कर प्यासा था, हजार सवार थे, मुसल्ला थे, टोटली आम थे। जंगी हिकमत यह होती है कि इनकी प्यास का फायदा उठाते हुए इन पर हमला कर दो। प्यासे हैं लड़ नहीं पाएंगे, इनके घोड़े प्यासे हैं वो लड़ नहीं पाएंगे। इमाम ने पानी पिला दिया। ये जंगी हिकमत अमली की पूरी मुखालफत है। इलाही जंग में और दुनियावी जंग में यह फर्क है। सिफीन की जंग फुरात पर पहले कब्जा जो होता है माविया की फौज का हो जाता है, अभी जंग शुरू नहीं हुई है। और जब अली की फौज वहां पर पहुंचती है तो वहां पर उनसे पानी रोक दिया जाता है, उनको पानी तक जाने की इजाजत नहीं देती। अली अपनी फौज को हुक्म देते हैं हमले का, हमला कर पानी तक पहुंच जाते हैं। जब इनके हाथ में पानी आ जाता है तो माविया की फौज के लिए पानी आम। ये रविश होती है। हुर गैरतमंद था, कहा कि जहां तलवार निकाल सकते थे वहां पर ताकत दी गई है, अब ऐसे के मुकाबिल में तलवार कैसे निकालूं? लड़ते हैं मगर हाथ में तलवार ही नहीं। यह कैफियत आ जाती है जब इलाही रंग चढ़ जाता है। और रंग चढ़ाने के मामले में अल्लाह से बेहतर कौन है? सिबगतुल्लाह कुरान की आयत। और रंग करने में कौन अल्लाह से बेहतर है? आए कुरानी सलवात भेजे पर मोहम्मद वाले मोहम्मद। अजीब किस्म से इंसान की अक्कासी हमको कुरान करता हुआ नजर आता है और उस अक्कासी का पैकर बनते हुए हमको रसूल और आले नसूर नजर आते हैं। अक्कासी कर दी, थियोरी है, बोल दिया बड़ी अच्छी बात। रसूल पर एक इल्जाम था कि शायर हैं और शायरों के लिए कुरान कहता है ये वो कहते हैं जो करते नहीं हैं, बातें बड़ी बड़ी करते हैं, अच्छी अच्छी बातें करते हैं लेकिन खुद अच्छाई नहीं करते। इमोशन से फायर्ड हैं, एहसास से मुहर्रिक हैं लेकिन अक्ल उनके यहां नहीं है। अक्ल से होते तो अमली पैकर ढूंढते। अगर अक्ल के सहारे नहीं, शेर और इमोशन और इसी तसव्वुरात के उसमें अगर होते तो अमल नहीं करते। तो शुअरा कुरान की आयत है कि वो लोग जो कहते हैं वो करते नहीं है, बात अच्छी करते हैं लेकिन करते नहीं है। इस्लाम को पैकर चाहिए थे ताकि रसूल का ये जो इल्जाम था कि शायर है वो खत्म हो जाता। इब्तिदा से एहतमाम हुआ है रसूल के लिए ये। इन्नकल अला खुलुकिन अजीम, इब्तिदाई सूरों में सूरह कलम है जिसकी आयत है। इब्तिदाई सूरे, तीसरा सूरा कहते हैं कि जो रसूल पर शान नुजूल के हिसाब से नाजिल हुआ है। इन्नकल अला खुलुकिन अजीम, ये तुम बात करने वाले नहीं हो, तुम करके दिखाने वाले हो। تم عظیم اخلاق کے معیار پر ہو اے رسول، اگر نہ ہوتے تو رسالت نہ ملتی. پہلے دن سے سمجھا دیا جا رہا ہے، اور تم پڑھانے لکھانے والے ہو. آیت کیا رہی ہے؟ پڑھو لکھو، اور تعلیم قلم کے ذریعے سے دی جائے گی. ایسی قوم میں کہ جہاں پر ابھی لکھنا پڑھنا عام نہیں ہوا تھا، اور لٹریچر سوائے جاہلیت کے اشعار کے کچھ تھا بھی نہیں. آپ غور کرتے جائیے، قرآن کا اہتمام روزے اول، ابھی نہ حکومت بنی ہے نہ کچھ ہوا ہے. رسول ایک یتیم کے طور پر جانے جاتے تھے، اس کے بعد ہوتے ہوتے کچھ تجارت کی، اپنی عبادت اپنے وقت پہ کر لیتے تھے، غار حرا جا کر اپنی کچھ عبادت کرتے تھے، لوگوں کو کچھ پتا بھی نہیں تھا. نیک تھے، صادق تھے، یہ پتا تھا. خدائی رب کا کوئی کسی کو اندازہ ہی نہیں تھا، نہ ان کے باپ نبی تھے، جیسا سلسلے میں بنی اسرائیل کے انبیاء کے ملتا ہے، کچھ نہیں تھا. اور سب کچھ ابتدا سے نظر آنے لگا. یہ اللہ کی حجت بالغہ ہے، سب سے اونچی حجت. پہلے دن سے اہتمام عقل کا، فکر کا، اخلاق کا دیا جا رہا ہے، تاکہ تم سمجھتے جاؤ کہ میں تم سے چاہتا کیا ہوں. تو آیت جو آئی ہے وما خلقت الجن والانس الا ليعبدون، اور ساتھ میں پھر آزمائش کی آیت آئی ہے خلق الموت والحیات لیبلوکم ایکم احسن عملا، اور ایک آیت جس کی طرف میں نے فقط تھوڑا سا کل اشارہ کیا تھا، لمن رحم ربک فلذلک خلقہم. کل وہ آیت میں نے پڑھی تھی جس کا ابتدائی حصہ پڑھا تھا، تفصیل میں نہیں گیا تھا، کہ لوگوں کو اگر اللہ چاہتا تو ایک امت بنا دیتا، لیکن یہ آپس میں جھگڑتے رہتے ہیں، اختلاف کرتے رہتے ہیں، مگر وہ لوگ جن پر اللہ رحمت کرے گا، اور اس کے لیے ان کو میں نے خلق کیا ہے، اور اس کے لیے میں نے ان کو خلق کیا ہے جھگڑوں سے اٹھ کر، اتحاد کر کر، رحمت ربی کے ذریعے سے اگر نمونہ بن جاؤ گے تو تم اس کے لیے خلق کیے والے لوگ ہوں گے، تم مقصد خلقت بن جاؤ گے، جیسا رسول مقصد خلقت تھے. لولا کا ما خلقت الافلاق، اے رسول تم نہ ہوتے تو میں آسمان اور زمین نہ بناتا. بے معنی ہوتا سڑتی ہوئی چیز بنانا، زندگی دینے اور زندگی کو آگے بڑھانے والی چیز بنانا چاہ رہا تھا. صلوات بھیجے پر محمد والے محمد. روح بنانا چاہ رہا تھا، عظیم روحیں بنانا چاہ رہا تھا، ان کے اوپر میں رحمت کرنا چاہ رہا تھا. اور وہ رحمت کی ان کی خصوصیت یہ ہوتی کہ وہ رحمت اپنے تک نہ رکھ کے تمام عالمین تک پھیلا دیں. جو اپنے تک رحمت رکھ لیا، اس کو رحمت کے معنی ہی سمجھ میں نہیں آئے. ہر قدرت اور طاقت جو دی جاتی ہے وہ پھیلانے کے لیے دی جاتی ہے. ماں باپ بچوں کو غذا کیوں دیتے ہیں؟ ابتدائی ہماری والی نہیں ہے کہ ایک مہینہ دو مہینے تک غذا دی، اس کے بعد بچہ جانوروں کا آزاد، چر لے گا، چگ لے گا. ہمارا سلسلہ ویسا نہیں ہے، چلتا جاتا ہے اور خوشی خوشی ہم دیتے جاتے ہیں. یعنی فطرت میں دینا ہے نا، رک جاتے ہیں وہ بات الگ ہے. رسول رکا نہیں، عالمین کے لیے دے دیا، کیونکہ رسول کو لینے کا مفہوم معلوم تھا. روح کی چیز جب لی جاتی ہے اس میں کوئی محدودیت نہیں ہوتی، روح میں محدودیت نہیں ہوتی. اگر مادے کے حساب سے دیکھا جائے تو اس کو انفینٹ کہا جا سکتا ہے، ایک انفینٹ سورس کہا جا سکتا ہے. تو اب جب کسی کے پاس غیر متناہی انفینٹ قسم کی کوئی چیز ہو کہ جس کی کوئی انتہا نہیں ہو، اور دیتے جائیں گے تو بڑھتی جائے گی، تو اس میں دینا عقل مندی ہے یا رکھ لینا عقل مندی ہے؟ دینا عقل مندی ہے. رسول دیتے گئے، ہم امتی لقد کانا لکم فی رسول اللہ اسوۃن حسنا، بے شک تمہارے لیے رسول میں ایک بہترین مثال ہے. رحمت رسول پہ ہوئی، رسول کے ذریعے سے امت پر ہو رہی ہے، تب بھی ہوئی، اب بھی ہو رہی ہے. قرآن تب بھی تھا، اب بھی ہے. رسول تب بھی تھے، اہل بیت تب بھی تھے، آج بھی ہیں. کردار الحمدللہ محو نہیں ہوا، کردار کشی کی گئی، کیریکٹر اسیسینیشن رسول کا بھی ہوا، آل رسول کا بھی ہوا، جو کتابیں رنگیلا رسول اور اس قسم کی لکھی گئیں وہ کیریکٹر اسیسینیشن تاریخ اسلامی میں ہو چکا تھا، اس سے اقتباس کر کر لکھا گیا. روز اول کوشش کی گئی، جیسے ہی ملوکیت بنی ان کی خواہش یہ ہوئی کہ رسول کے کردار کو مسخ کیا جائے. معاویہ کی یہ آرزو تھی کہ کسی طریقے سے رسول کا کردار ظاہر ہونے نہ پائے. رسول کا کردار ظاہر ہو جائے گا تو یہ ہوگا کہ میں جس بنیاد پر حکومت کر رہا ہوں وہ بنیاد کھوکھلی ہے اور کھوکھلی ہو جائے گی. تو طاقت کے ذریعے سے، پروپاگنڈے کے ذریعے سے، آپ تعجب کرتے ہوں گے کہ معاویہ کو کیا ہو گیا تھا، حکومت لے چکا تھا، حکومت لے چکا تھا اور کوئی اپوزیشن اس کی حکومت کا ڈائریکٹ اس کو دکھ نہیں رہا تھا. 20 سال کی اس کی جو لگ بھگ حکومت رہی مولا کی شہادت کے بعد، 6 مہینے امام حسن امام ظاہری بھی رہے، خلیفہ رہے، اور اس کے بعد صلح ہو گئی اور اس کے ہاں حکومت آ گئی اور کسی شکل سے اس کو کوئی چیلنج نظر نہیں آ رہا تھا. اس کی آرزو یہ تھی کہ اگر یہ علی کا کردار لوگوں تک چلا گیا تو یا میں مارا جاؤں گا یا میری طرف سے جو میری آرزو ہے کہ میرا بچہ تخت پر آ جائے وہ آرزو پوری نہیں ہو پائے گی. تو اتنا اسیسینیشن ہوا ہے کیریکٹر کا، کوئی ممبر نہیں ہوتا تھا جہاں سے علی پر لعنت معاویہ کے بعد بھی 40 سال تک چلی. اب آپ اندازہ لگائیے روحی کیفیت کا. انسان شہید ہو گیا، چلا گیا، مارنے والا حکومت پر آ گیا اور اس کو اس شہید مرے ہوئے آدمی کے بارے میں اتنی پریشانی کہ 20 سال تک وہ برائی کرے ممبروں سے، مکے کے، مدینے کے، کوفے کے، بصرے کے، چھوٹے دمشق کے، ہر جگہ پر ہو رہی تھی، سب بے علی ہو رہی تھی، گالی گلوج ہو رہی تھی. یہ روحی ارتقاء ہے، یہ روحی ارتقاء ہے. ہو گیا تو کیا ہوا؟ آج کس کا نام ہے، کس کا نام نہیں ہے؟ عمل کے معاملے میں ہم کوتاہی ضرور کرتے ہیں، عمل کے معاملے میں ہم کوتاہی ضرور کرتے ہیں، لیکن یہ تو نہیں کہہ سکتے کہ یہ ماننے کے قابل نہیں ہے، یہ غلامی کے قابل نہیں ہے. ہم اللہ کی غلامی نہیں کرتے، رسول کی بھی نہیں کرتے، ائمہ کی بھی نہیں کرتے، زبانی کرتے ہیں شاعرانہ طور پر، عملی کرنے کی جب بات آتی ہے تو کہتے ہیں کہ نہیں ہم کو تو بخشش ہوگی، ہمارے لیے تو اللہ نے بخشش رکھ دی ہے، ہم کو بخش دے گا. قرآن کہتا ہے کہ تم کو ہو کیا گیا ہے، تم کو کیا ہو گیا ہے. وہ لوگ الذین یؤمنون ببعض الکتاب و یکفرون ببعض، وہ لوگ جو کچھ کتاب پر ایمان لاتے ہیں اور کچھ پر ایمان نہیں لاتے، کچھ شخصیت پر ایمان لاتے ہیں اس کی باتوں پر ایمان نہیں لاتے، جیسا کہ اللہ کی گفتگو پر کچھ لاتے ہیں کچھ نہیں لاتے ہیں. اللہ واحد ہے کہتے ہیں، قیامت ہوگی کہتے ہیں، اللہ نے رسول بنایا کہتے ہیں، اللہ نے امام منتخب کیا کہتے ہیں، بعض کو تو مان لیا. اب اس کے بعد کی جو آگے کی بات ہوتی ہے کہ خلقی تم کو کیا ہوں میری عبادت کے لیے، کہتے ہیں کہ ذرا سوچنا پڑے گا، یہاں پر کچھ بات گڑبڑ کی دکھ رہی ہے. یہ اللہ جو ہے یہ غیروں کو کہہ رہا ہے، اپنوں سے عبادت کا تقاضا کوئی معنی نہیں رکھتا، پھر اپنے ہی کیسے ہو گئے؟ تو ہم اللہ کے ایسے اپنے ہوئے کہ ہم کو کچھ چیزیں عبادت کی اور کچھ چیزیں غیر عبادت کی پسند آنے لگیں، جبکہ کہا جا رہا ہے کہ فقط عبادت کے لیے خلق کیا ہے. اور اس کی عبادت کو پہچان کے کرو گے تو دوسروں کے سامنے دوسروں کی چیزوں کے اوپر نظر نہیں کرو گے، دوسرے کا مال، دوسرے کی عزت، دوسرے کی آبرو، بلکہ کمزور کا سہارا بن جاؤ گے. جو آخری الفاظ تھے اپنی زندگی کے مولا متقیان کے، دونوں اپنے فرزندوں کو بلاتے ہیں، کون للظالم خصما وللمظلوم عونا، تم ظالم کے دشمن اور مظلوم کے مددگار بن جاؤ. تم ظالم کے آخری وصیت میں سے مولا کی ضربت کے بعد کی کیا باتیں کرتا ہے آدمی جب اللہ سے ملحق ہونے جا رہا ہے، وہی بات کرتا ہے جو دل سے سب سے زیادہ قریب ہے. جس طریقے سے ہم کو امام جعفر صادق علیہ السلام کی وصیت ملتی ہے، صلوات بھیجے محمد والا. کیا ملتی ہے؟ آخری ایام میں آخری وصیت، کہتے ہیں کہ اس کو ہماری شفاعت نصیب نہیں ہوگی جو اپنی نماز کو سبک کرتا ہے، معمولی سمجھتا ہے. جو نماز کو معمولی سمجھا، یعنی اپنے اللہ سے ارتباط کو معمولی سمجھا، جب اللہ سے ارتباط معمولی ہوگا تو پھر دنیا سے دل کیسے ہٹے گا، دنیا داری سے دل کیسے ہٹے گا. کہا کہ جو دنیا داری میں دل لگا لے وہ ہم اس کی شفاعت نہیں کر سکتے. کیوں؟ اسی لیے. تو کیا ہوگا؟ وہ لوگ الذین یؤمنون ببعض الکتاب و یکفرون ببعض، ان کا نتیجہ یہ ہوگا کہ دنیا میں اللہ ان کو ذلیل کرے گا، دوسروں کے ہاتھوں ذلیل کرے گا، اور آخرت میں یردون الی اشد العذاب، اور ان کو آخرت میں شدید عذاب کی طرف ڈال دیا جائے گا، لا دیا جائے گا. وَمَا اللَّهُ بِغَافِلٍ عَمَّا تَعْمَلُونَ، اور اللہ وہ جو تم کرتے ہو، ضمیر مخاطب ہے، گفتگو تھرڈ پرسن میں ہو رہی ہے، گفتگو تھرڈ پرسن میں ہو رہی ہے، آیت ختم ہو رہی ہے، اور اللہ جانتا ہے وہ جو تم کرتے ہو، سیکنڈ پرسن پہ آ گئی بات، ہم سے خطاب ہو رہا ہے. التفات کہتے ہیں اس کو قرآن کی اصطلاح میں، بات ایک جنرل کہی جاتی ہے تھرڈ پرسن میں، اور اس کے بعد لا کر آپ کو متوجہ اپنے اوپر کر دیا جاتا ہے. بات دوسروں کی ہو رہی تھی، ان کا کیا نتیجہ ہوگا جو بعض کتاب پر ایمان لائے اور بعض پر ایمان نہ لائے. ان کو دنیا میں ذلیل ہوگا، ہونا پڑے گا، لوگ ان کو ذلیل کریں گے، اور آخرت میں اللہ ان کو عذاب دے گا. اور اللہ جانتا ہے اچھی طریقے سے جو تم کر رہے ہو. یہ چیزوں کو ہمارے لیے سمجھانے کے لیے بولا جا رہا ہے کہ دیکھو، اگر تم سیریس لے لو نا اللہ کو، تو جو تم کو مشکل دکھتا ہے وہ مشکل نہیں نظر آئے گا، اور جو آسان ہے، جو دنیا میں تم کو آسان دکھ رہا ہے وہ مشکل ہو جائے گا. اور کون سا آدمی ہے جو مشکل چیز کو اٹیمپٹ کرے اور آسان چیز جو سامنے ہے اس کو اٹیمپٹ نہ کرے؟ شیطان یہ کرتا ہے کہ دنیا کو آسان بنا دیتا ہے اور آخرت کو مشکل بنا دیتا ہے. اللہ سے دوری کو آسان بنا دیتا ہے وسوسوں کے ذریعے سے، دلیلوں کے ذریعے سے نہیں، وسوسوں کے ذریعے سے، اور اللہ کی طرف جانے کو مشکل بنا دیتا ہے. فقر سے ڈراتا ہے اور فحشا کا حکم دیتا ہے، پاورٹی سے ڈراتا ہے اور انڈیسنسی کا حکم دیتا ہے. تو آدمی اپنے آپ کو سیفٹی میں ڈال رہا ہے. واللہ خیر الرازقین، یقین نہیں ہو رہا ہے. تم تقوی اختیار کر لو، ومن یتق اللہ یجعل له مخرجا ویرزقه من حیث لا یحتسب. تم اللہ کا اگر تقوی اختیار کر لو تو اللہ تمہارے لیے راستہ نکال دے گا اور ایسی جگہ سے رزق دے گا کہ تم نے گمان بھی نہیں کیا. ہم 10 جگہ گمان کرتے ہیں، اللہ کہتا جہاں گمان بھی نہیں کیا وہاں سے دوں گا. میرے پاس دنیا کے خزائن ہیں آسمانوں کے اور زمین کے، میں دینے والا ہوں. تم یقین تو کرو، تقوی کر لو، میری پرواہ کرو، پھر تمہاری پرواہ کرتا ہوں یا نہیں کرتا ہوں دیکھ لو. تم نے جب اپنی خلقت کی پوری کیفیت جس کے لیے میں نے تم کو بنایا تھا وہ تم پورا کر رہے ہو، تو میں تم کو یہاں پر مکمل کرے بغیر اوپر لالوں، نہ فقط مکمل کروں گا، تمہارے ذریعے سے دوسروں کو مکمل کروں گا. تم کو مکمل کر کر نہیں چھوڑ دوں گا، تمہارے ذریعے سے دوسروں کو مکمل کروں گا. یہ چیزیں ہم دیکھتے ہیں علماء کرام کی زندگی میں، نیک صالحین کی زندگی میں، معمولی کاروبار دین کی بنیاد پر کرنے والے لوگوں کی زندگیوں میں. اس میں کوئی بھی کوشش آسان اگر ہے تو وہ اللہ کی طرف جانے کی کوشش ہے. ایک تو فطری ہے، ہم کریٹیو اس پہ ہوئے ہیں. ذرا سا اگر غبار ہٹائے اپنے ذہن پر اور اپنے آرزوؤں کو تھوڑا کم کر لیں تو فطرت نظر آنے لگے گی. اور فطرت کیا ہے؟ اللہ کی فطرت ہے. توحید کو سمجھتی ہے روح. مادہ ہٹا دیجئے اور روح کو دیکھیے، روح کو تو مادے کی ضرورت نہیں ہے یا نہیں ہے؟ तो रूह कैसे मादी हो गई? हम रूह तो ले लेते हैं लेकिन उसको अलग करके देखने की ताकत खो देते हैं, नतीजे में मादा नजर आता है, हाथ पैर और उसको चलाने वाली ताकतें, खून, हार्मोन्स, जवान होते हैं तो यलगार हो जाता है हार्मोन्स का। अब कहां संभलेंगे? जब बूढ़े हो जाएंगे तब जाके अल्लाह के हो जाएंगे, इससे पहले के बिल्कुल पूरे हो जाएं, लेट जाएं, जब अल्लाह के हो जाएंगे। क्यों? अल्लाह जवानी में के काबिल नहीं था तुम्हारी? जवानों से खिताब है, अल्लाह साथ जवानी में रहने के नहीं है, बुढ़ापे में रहने के लिए है। जब घर में भी रहो तो बीवी झिड़के तब अल्लाह याद आता है, कि जब सभी मुंह मोड़ ले रहे हैं दुनिया में, बच्चे भी इस फिक्र में है कि कब जाते हैं देखेंगे, सामान तो बहुत इकट्ठा किया है काम आएगा, तब अल्लाह याद आएगा। तब भी अल्लाह याद नहीं आएगा, क्योंकि बुनियादें जो अल्लाह को याद करने की हैं वो हमने अपने अंदर नहीं अपनाई। वो कहां पर आ जाएंगी? बुढ़ापे में जब अकल कमजोर हो गई है, तवानाई कम हो गई है, ये मुमकिन भी नहीं होगा। तो ये हम गौर कर लें, पहले ही गौर कर लें कि अगर हम अल्लाह के हैं और उसके तरफ ही हमारी बाजगश्त है, इन्ना लिल्लाह व इन्ना इलैहि राजिऊन, तो हम उसके अभी से हो जाएं, हम अभी से हो जाएं। और अल्लाह की देखिए फिर कुरान की आयतों का मौजिजा देखिए, अल्लाह किसी तरीके से किसी को अजाब देने में खुश नहीं होता। कुरान की आयत है, अल्लाह तुम्हारे अजाब से करेगा क्या? अरे जहन्नम को आबाद करने के लिए मैंने दुनिया नहीं बनाई, मैंने तो रहमत देने के लिए दुनिया बनाई। फलजालिका खलकहुम, रहमत बांटने के लिए बनाया हूं, और इबादत के जरिए से रहमत बटती है। तो ये तीन आयतें एक साथ जिक्र होती हैं, मा खलकतुल जिन्ना वल इंसा इल्ला लियाबुदून, और हमने मौत और हयात को खल्क किया, खलकल मौत वल हयात लियब्लुवकुम अय्युकुम अहसनु अमला, कौन तुम्हें सबसे अच्छा अमल करता है। और ये आयत फलजालिका खलकहुम, कि हमने रहमत करने के लिए लोगों को इसलिए हमने खल्क किया, इसलिए यह आयत आती है कि अल्लाह क्या करेगा तुमको अजाब कर, कुरान की आयत है, क्या करेगा? तमाम गुनाह बख्श देगा, यह भी कर रहा है, तौबा कर लो। फकत और फकत एक आयत कुरान में जो मिलती है वो ये कहती है कि तुम मौत के करीब आकर, मरजुल मौत में मुब्तला होकर, तब अगर तौबा करोगे तो नहीं कबूल करूंगा। जब दुनिया से बीमारी के जरिए से राबेता कटना शुरू होता है तो अल्लाह नजर आना शुरू हो जाता है। हम अपनी ताकत की बलबूते पर जो अल्लाह की दी हुई है उससे पीट कर रहे हैं। जिस दिन बीमारी शिद्दत की होती है और बदन बिल्कुल जवाब देने वाला होता है, वहां पे अल्लाह बड़ा नजर आ जाता है मरने से पहले। इसलिए कहता है कि तब नहीं करूंगा, वरना आजाद आ जाओ मेरे पास, तमाम गुना बख्श दूंगा। कुरानी से बात कर रहा हूं, रिवायतों में नहीं जा रहा हूं, ताकि कोई ये बोले कि इसकी सनद सही नहीं है, उसकी सनद ठीक नहीं है। एग्जैक्ट कुरान की बात कर रहा हूं और तावील भी नहीं कर रहा हूं, ट्रांसलेशन कर रहा हूं, आयतें नहीं पढ़ रहा हूं, टाइम नहीं। हमको कैसा खुदा चाहिए? अल्लाह से बेहतर कोई खुदा हो सकता है? सांस चल रही है पता भी नहीं चल रहा है। कोविड के दौरान सांस की मुश्किल जो होती थी, इंसान अपने आप को बाथरूम में जाकर रिलीफ कर आता था, दो दो घंटे तक सांस नहीं संभलती थी। जो हम रोज जाते हैं आते हैं बगैर एहसास के, इतनी सांस फूलती थी, जवानों की कह रहा हूं, कि दो दो घंटे लगते थे ऑक्सीजन लगा के, हाई प्रेशर ऑक्सीजन देके, कि उनकी सांस संभल सके। और हम यहां पर बगैर एहसास के चलाते जा रहे हैं, सांस पे सांस चलती जा रही है बगैर किसी मुश्किल से, दिल चलता जा रहा है बगैर किसी मुश्किल के, जब रुकता है तो देखे क्या होता है। हॉस्पिटल से जुड़ा हुआ हूं इसलिए जानता हूं, दिल रुक जाता है, कभी उसको सीपीआर कर कंप्रेशन कर दबाकर दोबारा चलाया जाता है और तभी इंसान को होश आता है, उसको एहसास होता है, हाथ पैर चूमना शुरू कर देता है उन लोगों के जो उसने की जान बचाई है। पता चलता है कि मौत किसको कहते हैं, नियर डेथ एक्सपीरियंस जिसको हम कहेंगे, दिखने को मिलता है, सुना नहीं हूं देखा हूं, इससे पहले कि हमारे हाथों की ताकत, बदन की ताकत। और मौत तो यकीन ही है, कोई चीज का यकीन हो या ना हो, इंसानियत इस बारे में बिल्कुल कंकर करती है, इत्तेफाक रखती है, चाहे वो काफिर हो, मुशरिक हो, मुलहिद हो, कोई भी हो, सभी कहते हैं मरना तो है, जीना कैसा है उस पर इख्तलाफ है, मरना कैसा है मरना तो है, कोई बीमारी से मरेंगे, कोई एक्सीडेंट से मरेंगे, कोई तफसीली बीमारी, कोई अचानक हादसा आ जाए, हार्ट फेल हो जाए, कुछ भी हो, जिंदगी वही है, रिव्यू उसी की है। अब खाली हक अदा करना है, हक तो यह है कि हक अदा ना हुआ की बात ना आने पाए, वैसे भी कुछ कर लेंगे, हक अदा करने की बात नहीं आएगी, एहसास फकत यह रहेगा कि उसकी रहमत का हमने खूब फायदा उठाया और जहां पर लग्जिश हो जाए वो उसको बख्श दे, या अपनी रहमत से या शफात से, लग्जिश हुई है तो बख्श दे। वो भी आयते हैं कुरान में, तुम बड़े गुनाहों को छोड़ दो, मत करो, तर्क कर दो, छोटे गुनाह माफ कर दूंगा। छोटे गुनाह के लिए ये बार बार करना उसको बड़ा कर देता है, क्योंकि मुखालिफत अल्लाह की आ जाती है। वही जो मैं कहता हूं, अल्लाह को ईजी लेना, अपनी ताकत के मुकाबले में अल्लाह को अपनी मर्जी से अपनी जिंदगी में इंट्रोड्यूस करना और उसके बाद जब जरूरत नहीं है उसको अपनी जिंदगी से दूर कर देना, उसको अल्लाह नहीं कहते। अल्लाह वो है जो हमारे साथ है। मौलाए मुत्तकियान हजुल बलागा के पहले खुतबे में कहते हैं, वो हर चीज के साथ है बगैर उसका हिस्सा बने हुए, और हर चीज से अलग है बगैर उनसे दूर हुए हुए। ये अल्लाह है। कैसा अल्लाह है? वो देखता है जब कोई देखने वाली चीज नहीं होती है, वो सुनता है जब वो कोई सुनने वाली चीज नहीं होती है। ये सब होता है तो देखने वाला बनाता है, सुनने वाला बनाता है, और बगैर किसी एक्सपेरिमेंट के बनाता है। समीउन बसीर तब भी है जब कोई सुनने और देखने की चीज नहीं थी, अगर ना होता तो ना हम समी बनते ना बसीर बनते। अचानक अल्लाह एक चीज बना दिया जो वो खुद एहसास नहीं रखता था अपनी जात से, हम उसकी जात से देख रहे हैं। वास्तव को हटाइए, जात से देख रहे हैं, वास्तव को हटाइए, 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 उसकी जात से सुन रहे हैं, उसकी जात से हमारा दिल धड़क रहा है, उसकी जात से बोल रहे हैं। हर चीज जब उसकी जात से हो रही है तो हम बदजात क्यों हो जाएं? सलवात भेजे पर मोहम्मद वाले मोहम्मद। ऐसा खुदा कि जिसके लिए जो पहचानते थे अपना सब कुछ दे दिया, कोई चीज में उन्होंने देने में किसी किस्म की झिझक महसूस नहीं की, क्योंकि शिनाख्त खुदा है, शिनाख्त खुदा है। यही चीज करबला देती है हमको, अल्लाह से जोड़ती है ले जाकर, अल्लाह से जोड़ती है ले जाकर। वरना क्यों याद करें हुसैन को? अगर अपने लिए शहीद होते तो घर वाले कुछ दिन याद करते, कयामत तक तस्करा ना होता। अल्लाह से मिला दिया अपनी शहादत को, हमको अल्लाह से जोड़ दिया, इसलिए हमको जो है इमाम की आज नुसरत करने की जरूरत है। फकत रोने के जरिए से नहीं, हर वो चीज जो हमारे शऊर में, ताकत में, चाहे वो पैसा हो, माल हो, दौलत हो, इल्म हो, फिक्र हो, इत्तेहाद हो, सब हमको करना पड़ेगा ताकि हम वो खिलकत को पूरा कर सके। सब झगड़ते हैं, वो जिस पर मैं रहमत करता हूं नहीं झगड़ते, इसलिए मैंने इनको खल्क किया। कुरान की आयत। ये होना बे इंतहा जरूरी है। आज का दौर कैसा दौर है? हर कौम को अपने अपने तरीके के ہر قوم کو اپنے اپنے طریقے کی آزمائش ہوئی. یہ دور وہ سب آزمائشوں کو لیے ہوئے ہیں. بت پرستی کا عروج جناب ابراہیم, دولت کا کسی کے پاس ہو جانا اور کسی کا کمزور ہو جانا, ابتدائی دورے نوح ابراہیم بت پرستی کا عروج. آگے آتے جائیے گا موسیٰ کے دور میں فرعون کی طاقت تسلط اور بنی اسرائیل کو غلام بنا لینا اور اپنے آپ کو خدا کہنا. آج بھی لوگ خدا کہنے والے اپنے آپ کو کم نہیں ہیں. شرک کا خدا بولنے کا, دولت کا نشہ, طاقت کا نشہ, لوط کی قوم, ہم جنس, ہوموسیکشوالٹی, ایل جی بی ٹی کیو, اے پلس پلس پلس, ایک نئی چیز آتی جا رہی ہے, اس کی آزمائش لوگوں کی بھوک کے ذریعے سے, آزمائش لوگوں کی زیادہ دولت اور مال کے ذریعے سے آزمائش. اللہ تمہیں دے کر اور تم سے لے کر آزمائش کرتا ہے. یہ پوری کی پوری چیزیں اکٹھا ہوتی ہوئی آج نظر آ جاتی ہیں. یہ پوری کی پوری آزمائشیں آج نظر آتی ہیں, لیکن ساتھ میں دلیلیں بھی اتنی روشن ہیں جو گزشتہ قوموں کے پاس نہیں تھی. مالک ان کو ایک دو دو آزمائشیں, ہم کو اتنی سب آزمائشوں میں ڈال رہا ہے. فساد, فحشا عروج پر ہے نا. آج سے 20-25 سال پہلے بھی اگر بولتے تھے کہ آج اس قسم کا فساد اور فحشا عام ہوگا, کوئی یقین نہ کرتا. آج آ چکا ہے یا نہیں آ چکا ہے. اب اس سے ہمارا نوجوان کیسے بچے گا جب تک کہ وہ دلیل اس کے پاس اتنی بڑی نہ ہو جس سے وہ یہ سب چیزوں میں اندھیرا دیکھے گا اور اللہ کا نور اسے نظر آئے گا. ورنہ یہ ہم اتنا اس میں دیکھیں گے کہ اللہ کا نور ہم کو نظر نہیں آئے گا, ہم اسی میں خیرہ ہو جائیں گے, ہماری نظریں یہیں پر تھم جائیں گی, نور الہی کو ہم دیکھ نہیں پائیں گے. یہ دور میں مقابلہ کرنے کا مزہ کچھ اور ہے. جوانوں کو چیلنج کر رہا ہوں, پیغمبروں کی صف میں اٹھائے جاؤ گے, پیغمبروں کی صف میں اٹھائے جاؤ گے. آخری زمانے میں ایمان حدیثوں میں ملتا ہے آگ کے ڈھیلے کی جیسی چیز ہوگی. ہتھیلی میں اس طریقے کا ہوگا کہ سنبھالنا مشکل ہوگا, مگر وہ کہ جس کے پاس اللہ کی دی ہوئی دلیل ہو, یعنی پیغمبروں والی نظر آ جائے, لانا پڑے گا. اور اللہ دینے سے روکتا نہیں اپنے آپ کو. جب اس دور میں پیغمبروں کو دیا تو اس دور میں بھی دینے کو تیار ہے ہمیں, آپ کو, کسی کو روکنے والا نہیں ہے. پیغمبروں کا نہیں ہونا اس بات کی دلیل ہے کہ آپ میں, ہم میں پیغمبروں کی اتنی طاقت ہے, نبیوں کی اتنی طاقت ہے. حدیث میں علماء امتی کا انبیاء بنی اسرائیل, میری امت کے علماء بنی اسرائیل کے انبیاء جیسے ہیں جو نبی ہوا کرتے تھے. انبیاء یعنی جمع ہے نبی کی. اور عالم کون ہے؟ جو اللہ کا لحاظ رکھتا ہے. انما یخش اللہ من عباده العلماء, قرآن کی آیت. سوائے علماء کے کوئی اللہ کا خوف, ایسا خوف جس کو ہم انگریزی میں کہیں گے تو آ کہیں گے, یعنی خوف جس کی بنیاد علمی ہو, ورنہ تو خوف آدمی اندھیرے سے بھی کرتا ہے. یہ نہیں, علمی بنیاد پر خوف کرنے کو خشیہ کہتے ہیں عربی زبان میں. تو خشیہ ہو کس کے پاس ہو سکتا ہے؟ ان کے پاس جو عالم ہے. نہیں خشیہ کرتے اللہ کا مگر, عامے نہیں رہتے اللہ کی مگر علماء. یعنی اگر ہمارے پاس ایک مقدار اللہ آ کر رہا ہے ہمارے کو, ہم حیران ہیں اس کی بزرگی کو دیکھ کر, وہ ہمارا علم ہے, وگرنہ ہم اس طریقے کا خوف نہ رکھتے ہوتے. یعنی ہماری دلیل اللہ کو ہمارے لیے اگر بڑا کر رہی ہے تو ہم عالم ہیں, ورنہ امامہ ٹوپی سے کوئی عالم نہیں بنتا. صلوات بھیجے بر محمد و آل محمد. یہ تصور غلط ہے. बिल्कुल गलत है। ऐसे ऐसे लोग जिसके कपड़े फटे होते थे, दर्जा उनका बहुत बुलंद होता था अल्लाह के नजदीक, जाहिरी इल्म उनका नहीं होता था लेकिन उनसे एक मामूली सी भी गफलत नहीं होती थी, किसी का इतना माल भी लेकर खामोश नहीं बैठते थे जब तक उसको पहुंचा ना दे। ये वाली कैफियत ला सकते हैं हम लोग, आपसी मोहब्बत को हमारी ईमान की बुनियाद बना सकते हैं, क्योंकि आपसी मोहब्बत जैसा अल्लाह कह रहा है इसी के लिए तो बनाया हूं तुम्हें मैं, गुज़िश्ता भी बोला हूं फिर कह रहा हूं, इन्नमल मोमिनूना इख्वा वातसिमु बिहब्लिल्लाहि जमीअन वला तफर्रकू, अल्लाह की रस्सी को मजबूती से थाम लो और तफरीका मत करो। हमको तुम्हारे जरिए से लोगों को रोशन करना है, दलीलें दिखाना है। तुम वो कौम हो कि जो दूसरों के लिए हुज्जत बनोगे, कज़ालिक जअलनाकुम उम्मतन वसता लितकूनु शुहदा अलन्नास, तुमको हम शाहिद बनाएंगे। क्या कैसे? हम तुमको एक दरमियानी कौम बनाएंगे, तुम मादे को काम में लाओगे, मादे में गर्क नहीं होगे, अल्लाह की इबादत में गर्क ऐसे होगे कि मादे से गफलत नहीं करोगे दोनों तरफ से। कज़ालिक जलना को उम्मतन, एक मीडियन दरमियानी कौम बनाया है, मादे की तरफ जाओगे मादे में गर्क नहीं होगे, अल्लाह की याद तुमको बाकी रहेगी। रिजालुल्ला तुलहिम तिजारतुम वला बैउन ज़िक्रिल्लाह हो जाओगे, ऐसे मर्द ऐसे लोग जो जिन्हें तिजारत और खरीदो फुरूश अल्लाह की याद से और ज़कात के देने से गाफिल नहीं करती, कुरान की आयत, तुम वो हो जाओगे। जब तुम ये हो जाओगे कि मादा तुमको अपने में खींच नहीं सकता और तुम अल्लाह की याद बाजार में भी रखते हो, तो तब जाकर तुमको मैं लोगों के सामने पेश करूंगा शहदा के तौर पर, और रसूल तुम पर शहीद हो जाएंगे, यकून रसूल अलैकुम शहीदा, और रसूल तुम पर शहादत देंगे, खुद वैसा अमल कर रसूल शहादत देंगे, तुम रसूल जैसा अमल कर पूरी दुनिया पर शाहिद बन जाना। इसी शहादत को इमाम हुसैन ने पेश किया है कि मैं रसूल का वो नवासा हूं जिससे उम्मीद लगी है, जिससे उम्मीद लगी है, अना अहक्कु मिन गैरी, मैं दूसरों के मुकाबले में ज्यादा जिम्मेदारी रखता हूं कि मैं लोगों को हिदायत के तरफ बुलाऊं, जुल्म और जालिमीन से दूर कर सकूं। अल्लाह ने कुरान में एक आयत में कहा है युसब्बितुल्लाहु लजीना आमनु फिल हयात दुनिया वफिल आखिरा व युजिल्लुल्लाहु जालिमीन, अल्लाह मजबूत कर देता है कदमों को मोमिनीन के, दुनिया में भी कौल साबित के जरिए, एक मजबूत दलील के जरिए से दुनिया में भी और रोजे कियामत में भी, यानी जिस दिन कियामत में भी उठाए जाएंगे दलील रहेगी हमारे पास, अल्लाह अता करेगा दलील, अल्लाह की मदद दुनिया में होगी और आखिरत में भी होगी, और गुमराह कर देगा अल्लाह जालिमीन को। युज़िल्लुल्लाहु ज़ालिमीन, और अल्लाह जो चाहता है करता है, जैसा चाहता है करता है। ये हमको अल्लाह की मदद आए, ये अल्लाह की हमको दुनिया में मदद है, बनाया हिदायत दिया छोड़ दिया नहीं, रोजमर्रा हमारी दलील को मजबूत करने को तैयार है अगर हम उसकी दलील की तरफ हरकत करें, रोज हर रोज हर सेकेंड बढ़ाता जाएगा और उसको फिर कुरान में रिफ्लेक्ट करेगा। और भी आयत मिलती है, जब अल्लाह वही करता है मलाइका को कि मैं तुम्हारे साथ हूं, इन्नी माकुम फयुसब्बितुल लजीना आमनु, तुम ईमान वालों को मजबूत कर देना, कुरान की आयत, अल्लाह वही कर रहा है मलाइका को क्या कहकर, मैं तुम्हारे साथ हूं। मलाइका खुद ताकत देते हैं, मलाइका के पास खुद ताकत है, अल्लाह फिर उनको वही कर रहा है, यानी ये डबल वाली बात हो गई। गुज़िश्ता की भी मजालिस में मैंने बताया कि अल्लाह फिर से क्यों कहता है, کل کی مجلس میں نے اشارہ کیا کہ جنوں کے تعلق سے کہا جا رہا ہے اللہ نے وحی کی مجھ پر، اے رسول کہہ جو کہ اللہ نے وحی کی ہے جنوں کے بارے میں، تو وہی پوری قرآن وحی تھی، یہ جنوں کے بارے میں خصوصاً وحی، خاص مطلب. ملائکہ کے بارے میں اتنی گفتگو ہے قرآن میں، ملائکہ کو وحی کر رہا ہوں کہ میں تمہارے ساتھ ہوں، یعنی اب میری طاقت بھی تمہارے ساتھ لگ گئی ہے، مومنین کو ثابت قدم رکھ دینا. عقلی دلیلیں، ملائکہ خاص مدد کے ساتھ، جن خاص مدد کے ساتھ، سب تیار ہیں ہماری نصرت کرنے کے لیے. اب ہم نصرت کرنے کو تیار ہیں اللہ کی یا نہیں؟ الا یہ کہ ہم یہ نہیں کریں گے تو ظالمین میں سے ہو جائیں گے جو اللہ نصرت کو پکار رہا ہے. تم اللہ کی نصرت کرو، اللہ تمہیں ثبات قدم بخشے گا. ان تنصر اللہ ینصرکم ویثبت اقدامکم. تم نصرت خدا پر آ جاؤ، ہم سے طلب کر رہا ہے قرآن میں. قیامت تک یہ لفظ آئے گا. مومن بن کر ہیں اگر تو لبیک فوراً کہہ دیں گے. بتلا تو کرنا کیا ہے، حج ہوتا وہی ہے، وہ عادت دلائی جاتی ہے لبیک لبیک کہنے کی، ہر جگہ لبیک کہو، لبیک اللہم لبیک، لبیک لا شریک لک لبیک، ان الحمد والنعمت لک والملک لا شریک لک، لبیک اللہم لبیک. یہ کیوں کہا جا رہا ہے بار بار؟ لبیک کا مطلب بار بار ہاں کہنا، ہاں 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 ہاں، یہ معنی، یہ معنی ہوتا ہے عربی زبان میں. شارٹ فارم ہے الف لکا البا بین کا، پورا لفظ جو بنتا ہے وہ پورا سینٹنس بنتا ہے لبیک، اس کا مخفف ہے، شارٹ فارم ہے. ہاں ہاں جب آپ کسی کو کہتے ہیں بار بار، کوئی پکارا آپ کو، آپ ہاں ہاں کہہ رہے ہیں، ہاں کہنے کا ایک مطلب ہوتا ہے، ہاں ہاں کہنے کا مطلب آبادہ ہیں ہاں بولنے کے لیے، یہ لبیک ہوتا ہے. تو ان تنصر اللہ، اگر تم اللہ کی، اللہ کو کیوں نصرت چاہیے؟ تمہارے ذریعے سے اللہ اپنے دشمنوں کو عذاب دینا چاہ رہا ہے، تمہارے ذریعے سے اللہ عدالت اور نیکی برپا کرنا چاہ رہا ہے کہ جب تم یہ کام کرو گے تمہاری ایمان کی کیفیت وہ ہو جائے گی کہ تم سے اچھی کوئی چیز بنائے جانے کے قابل نہیں ہوگی. تبارک اللہ احسن الخالقین، بن کر دکھلاؤں گا لوگوں کو کہ میرے بندوں کو دیکھو کہ کیسے ہوتے ہیں، میرے بندوں کو دیکھو کہ کیسے ہوتے ہیں. حسین اس کا مزداق ہے، میرے بندوں کو دیکھو کہ کیسے ہوتے ہیں. بولنا بہت آسان ہے، حسین کس چیز پر سے گزرے ہیں، ہم کو دیکھتے ہیں تو ہمارے دل دہل جاتے ہیں. ایک آزمائش، دو آزمائش، تین آزمائش، کتنی آزمائش ہے. کربلا پہنچتے ہیں، خیمے نصب ہوتے ہیں ندی کے فرات کے کنارے، ایک دو دن گزرتے ہیں، تین دن گزرتے ہیں کہ کہتے ہیں کہ ہٹاؤ وہاں سے، خیموں کو دور کر دیا جاتا ہے، ساتھ سے پانی روک دیا جاتا ہے، خیمے اس سے پہلے دور ہوتے ہیں. اس طریقے سے ظلم کی ظاہری ابتدا کربلا میں شروع ہوتی ہے. نو کے دن شمر آتا ہے خط لے کر ابن زیاد کا، عمر سعد کے نام، عمر سعد ایک خط لکھ کر روانہ کرتا ہے ابن زیاد کو کہ دیکھو جنگ کرنا اچھا نہیں ہے، بہتر یہ ہوگا کہ ہم کسی نہ کسی طریقے سے بات چیت کر کے مسئلے کو رفع دفع کریں، اور حسین کو جہاں جانا چاہ رہے ہیں جانے دیں، بیعت تو کریں گے نہیں. کچھ دیر تک اس کو بھی بات سمجھ آتی ہے، لیکن شمر اٹھ کر کہتا ہے کہ دیکھو اب جس طریقے سے ہمارے کنٹرول میں آ گئے ہیں، ہمارے چنگل میں ہیں، اس طریقے سے پھر آنے کا امکان بالکل نہیں ہے، اور ہو سکتا ہے کہ اگر ہم اب چھوڑ دیں تو بڑی طاقت بن کر ابھریں اور ہماری تمہاری سب کی جانیں خطرے میں آ جائیں گی، مارے جائیں گے. تو ایسے جیسے کوئی خواب سے کوئی کسی کو اٹھاتا ہے، کہتا ہے کہ لے جا یہ خط، اور لے جا کر उमर साद को दे देना, और एक खत साथ में लिखकर भेजता है, उसमें लिख देता है कि अगर उमर साद अगर जंग करने को तैयार नहीं होता या बैत लेने को आमादा नहीं होता तो ये फौज को ये खत दिखाना, उमर साद को खत्म कर देना और फौज को कहना कि ये इब्ने ज़ियाद का हुक्म है कि वो क्योंकि जंग करने को तैयार नहीं हो रहा है मुझे उसको कत्ल करने का हुक्म है और मैं तुम्हारा सरदार बन जाऊंगा। ये लेटर आ जाता है, मगर उमर साद की खुद की जिंदगी देखिए, जैसे इब्ने ज़ियाद को कंट्रोल कूफे में मिलता है और मुस्लिम की शहादत वाकई होती है, रह के गवर्नरी के कागजात को साइन कर उमर साद को दे देता है। उमर साद की बड़ी शख्सियत है, साद अपने अबी बखास का बेटा के जो कूफे को एस्टैब्लिश करने में बड़ा रोल प्ले करे थे, रसूल के सहाबी थे और रसूल की वालदा से करीबी रिश्तेदारी थी। दौराने जंगे सिफीन आप न्यूट्रल रह गए थे, आपने ना माविया का साथ दिया था और ना ही मौला का साथ दिया था, लेकिन माविया ने जब बाद उसकी हुकूमत के आ जाने के कहा कि अली को बुरा कहो तो कई अली की शान में रिवायतें इन्होंने बयान कर दी, तो एक तरीके की रिश्तेदारी थी। और इब्ने सादी को मुस्लिम ने वसीयत की थी, मुस्लिम इब्ने अखिल ने वसीयत इब्ने साद को ही की थी, उमर इब्ने साद को, तो गवर्नरी रैकी मिल गई थी। अब जब इमाम हुसैन कूफे तो नहीं आए, करबला पर रुक गए, जाकर लड़ेगा कौन? सियासी उनवान से उमर साद से बेहतर कोई आदमी नहीं था कि अगर कोई पॉलिटिकल रीजन हो तो उमर साद को पेश किया जा सकता है कि एक रिश्तेदारी भी थी, साथ में ऐसे बाप के मानने वाले थे जो प्रो माविया नहीं था, लेकिन अगर वो हुसैन के खिलाफ उठाए तो हुसैन के खिलाफ उठने के लिए कोई रीजन होगा, उसका बैकग्राउंड उसके लिए साजगार नहीं था। तो जब बुलाया जाता है कि अब जाओ कमांड लो जाकर और हुसैन के खिलाफ आमादगी करो, कहता है मैं तो नहीं जाने वाला हूं, मैं तो नहीं जाने वाला हूं। देखिए दुनिया कैसा खींचती है इंसान को। इब्ने ज़ियाद कहता है वो गवर्नरी का पेपर वापस कर, वो गवर्नरी का पेपर वापस कर दे। कहता है कि कुछ वक्त दो मुझको, मैं सोच के आता हूं। घर जाता है, सोच के आके कहता है जाने को तैयार हूं। हुकूमतें रहने, हमारे पास कौन सी हुकूमतें आ जाती हैं मुझे नहीं मालूम, लेकिन उमर साद को हुकूमतें रहने गर्क कर दिया, हमेशा के लिए अजाब में डाल दिया। तो अब असरे नौ मुहर्रम, यजीद की फौज में एक हरकत नजर आती है, पता चलता है कि उमर साद हुक्म दिया है कि आमादा हो जाओ जंग के लिए। इमाम हजरत अब्बास को भेजते हैं, मालूम करवाते हैं, इमाम आकर कहते हैं कि वो कह रहे हैं या जंग या बैत। इमाम कहते हैं हयात मिन ज़िल्ला, हम जंग करेंगे बैत नहीं करेंगे, लेकिन फुर्सत मांग लो, शाम हो रही है, रात में हम इबादत खुदा करेंगे, अल्लाह की इबादत करेंगे। एक जगह पर मिलता है, कहते हैं कि इन्नी उहिब्बुस सलात, मैं मोहब्बत करता हूं नमाज से, मैं मोहब्बत करता हूं। इमाम का कौल, जाकर कहते हैं कि मोहलत एक रात की चाहिए, उनको नमाज के लिए मोहलत तो देनी नहीं थी, लेकिन शाम हो रही थी, जंग करना मुनासिब नहीं था, तो रात के लिए बात टल जाती है। शबे आशूर क़याम हुसैनी में जिक्र खुदा, तकबीर तस्बीह दुआ, उस तरीके से जैसे कि शहद के पुट्ठे से मक्खियों की आवाज एक भिनभिनाहट की आती है, अल्लाह के नाम की आवाज, तकबीरों की आवाज, तस्बीह की आवाज क़याम हुसैनी से उस तरीके से निकल रही थी। अल्लाह वाले अल्लाह को आखिरी रात में दुनिया में याद कर रहे हैं। सुबह आशूर नमुदार होती है, हुसैन लश्कर को तैयार करते हैं, अब्बास को अलम मिलता है, मैमना मैसरा आमादा होता है। पहला जब हमला होता है फौज की तरफ से तो कई असाब हुसैन के उसी में शहीद हो जाते हैं, उसके बाद एक एक के जाने का सिलसिला होता है, एक एक कर असाब जाते हैं, हुर जाते हैं, जोहर इब्ने कैन जाते हैं, मुस्लिम इब्ने औसजा, हबीब इब्ने मजाहिर, ये सब एक के बाद एक जॉन सब 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 जाकर शहीद होते रहते हैं। उसके बाद वो मरला आता है जब हाशिमी ही नहीं रह जाते हैं, आपस में गले मिलने का सिलसिला शुरू होता है। जवाना ने बनी हाशिम अब तैयारी कर रहे हैं और हर की आरजू के मैं आगे बढ़ जाऊं। अकबर को इज्जत मिलता है, इमाम कहते हैं ऐसे को रवाना कर रहा हूं, ऐसे को रवाना कर रहा हूं जो रफ्तार में, किरदार में, गुफ्तार में तेरे नबी से सबसे ज्यादा मुशाबे था। जब मैं चाहता था अपने जद की जियारत कर लूं, नाना की जियारत कर लूं, इस बच्चे की तरफ मेरे देख लेता था। चाहते हैं शहादत नसीब होती है, जनाजा वापस आता है, ओनो मोहम्मद कासिम, कौन कौन नहीं जाता एक के बाद, आखिर में हजरत अब्बास पानी के लिए जाते हैं, पानी की मश्क छिन जाती है, हाथ कट जाते हैं, जमीन पर आते हैं तो इस हालत में कि बानल इनके सारो फिल वजील हुसैन, हुसैन के चेहरे पर शिकस्तगी के आसार नमूदार हुए जब अब्बास कत्ल किए गए। आखिरी में तो वो भी मरहला आता है जहां असगर हाथों पर मुनकलिब होते हैं, उठाते हैं सर, कहते मालिक तेरे तरफ से जो रहमत और मदद आ रही है मैं इस कुर्बानी को बर्दाश्त कर सक रहा हूं, वरना बोलिए हाथों पर शीशमाए को शहीद को हम देख सकता है, कहते तेरी मदद है इसलिए ये बर्दाश्त कर लेता हूं। गिलाफ से खोदते हैं कब्र को, अपने शमशीर के खिलाफ से कब्र खोदते हैं, नन्ही सी लाश को दफनाते हैं, फिर वापस आते हैं, अशकिया से फिर खिताब करते हैं, कहते हैं कि देखो तुम तो मुझे जानते हो, अपने आप को अपना तारुफ कराते हैं, इंट्रोड्यूस करते हैं, उसके बाद कहते हैं कि देखो मैंने कोई गलत काम नहीं किया, तुम मुझसे क्यों जंग करना चाहते हो। उसके बाद वो सदा आती है हल मिन नासिरिन यंसुरनी, हल मिन नासिरिन यंसुरनी, हुज्जत तमाम होती है, इमाम हमला शुरू करते हैं, कहते हैं कि जितनों को हुसैन ने वासिले जहन्नम किया पूरों ने मिलकर नहीं किया। दुश्मन का रावी कहता है कि हमने नहीं देखा ऐसे को कि जिसके बच्चे भाई रिश्तेदार दोस्त अहबाब सब मारे गए हो और उसका हौसला और हिम्मत और वकार ऐसा हो। हुसैन अल्लाह की ताकत से लड़ रहे थे, अल्लाह की ताकत से लड़ रहे थे। एक मर्तबा वापस आते हैं खैमगा को, आके कहते हैं अस्तईदुल बला, इस तईदुल बला, अब ए बीबियों बला के लिए आजमाइश के लिए तैयार हो जाना, अल्लाह तुम्हारे दुश्मन को अलग अलग तरीके से अजाब देगा और तुम्हारी नुसरत करेगा। ये बात कहकर हरम से निकलते हैं, दोबारा हमला शुरू करते हैं, पानी तक पहुंचते हैं, हरम की तरफ लोग हमला करना शुरू करते हैं, इमाम फिर वापस आते हैं, एक तकबीर की आवाज बुलंद करते हैं ताकि बीबियों की ढारस बनी रहे, बीवियों की ढारस बनी रहे कि माजाया जिंदा है, हरम की हिफाजत और फौज से लड़ना। ये काम करते करते वो वक्त से कहा जाता है जहां पर इमाम घोड़े पर नहीं संभल सकते, एक तीर लगता है जो अकब से निकालते हैं, जमीन पर आते हैं, रिजन बेखजा एक वतस्लीम ले अमरे, राजी हूं तेरे इरादे पर, तस्लीम हूं तेरे हुक्म के सामने, ला मामूदा सिवाक, या गियासा तेरे अलावा कौन इबादत के काबिल है, ऐ मदद को पुकारने वाले के मददगार। जमीन पर आते हैं, इधर से जैनब निकलती है, कहती है मेरे साथ तू देख रहा है और मेरा माजाया मारा जा रहा है। कुछ ही देर में सरे हुसैन नौके नजा पर नजर आता है, वसयालमुल्लजीना ज़लमू अय्यामुन खलबिन यनखलिबून।